سيدنا ونبينا أبي القاسم محمد. وعلى أهل بيته الطيبين الطاهرين المعصومين المنتجبين لا سيما على بقية الله في الأرضين وحجته على العالمين واللغن الدائم على أعدائهم ومنكري فضائلهم وغاصب بحقوقهم أجمعين من يوم ظلمهم وغصبهم وعداوتهم إلى يوم الدين. بسم الله الرحمن الرحيم. اللهم كن لوليك الحجة بن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. أما بعد، فقد قال الله الحكيم في كتابه المبين، بسم الله الرحمن الرحيم: كنتم خير أمة أخرجت للناس تعمرون بالمعروف وتنهون عن المنكر وتؤمنون بالله. صلوا پڑھیں گے محمد وآل محمد. اذر گرامی، ایام اعظم میں سرکار سید شہدا کی شہادت کے 10 ایام مکمل ہونے پر امام کے 10ویں کے اعتبار سے جو ایک رسم ہے مجلس اعضاء کا انعقاد کیا جاتا ہے، اسی اعتبار سے اس مجلس اعضاء کا انعقاد کیا گیا. اور چند دقیقوں کی یہ زحمت جو میں آپ عزیزان کو دے رہا ہوں، اس کے لیے جس عنوان کو میں نے منتخب کیا ہے وہ ہے امر بالمعروف اور نہی عن المنکر. کچھ بہت ہی مختصر اس موضوع پر ایک دو اہم باتیں آپ عزیزان کی خدمت میں عرض کرنا ہے. مجھے اس بات کا اندازہ ہے کہ بڑا طولانی موضوع ہے اور اس پر کئی ایام تک مسلسل گفتگو کی جا سکتی ہے، تفصیلات کے اعتبار سے، اہمیت کے اعتبار سے. اور جو میری عادت ہے فقہی مسئلہ بیان کرنے کی، وہ بھی میں اسی عنوان سے عرض کر دیتا ہوں. ایک صلوات پڑھ دیجیے گا محمد و آل محمد پر. اذن گرامی، امر بالمعروف و نہی عن المنکر یعنی اچھائی کا حکم دینا یا برائی سے روکنا. تو ایک چھوٹا سا فقہی مسئلہ بالکل میرے اصل موضوع سے ہٹ کر، حالانکہ امر بالمعروف ہی کا عنوان ہمارا موضوع ہے، وہ یہ ہے کہ جب کسی کو اچھائی کا حکم دینا ہو یا کسی برائی سے روکنا ہو، تو جب برائی سے روکنے کی باری آئے گی، گناہ سے روکنے کی باری آئے گی، تو یہ طے ہے کہ اسی وقت برائی سے روکنا ضروری ہوگا جب یہ طے ہو جائے کہ سامنے والا واقعاً برائی کر رہا ہے. اگر ایک کام میرے لیے غلط ہے، وہ آپ کے لیے غلط نہیں ہے، اور میں آپ کو کرتا ہوا دیکھوں، تو نہی عن المنکر واجب نہیں ہوگا، مجھے روکنا واجب نہیں ہوگا، اس لیے کہ کام میرے لیے غلط ہے، میرے لیے حرام ہے، میرے لیے جائز نہیں ہے، لیکن آپ کے لیے جائز ہے. میں اس کی بہت سادہ سے اگزامپل دوں گا تو بات جلدی سے سمجھ میں آ جائے گی. مثلا رمضان کے مہینے میں اگر آپ غلطی سے کھانا کھا رہے ہیں، روزہ رکھا ہوا ہے آپ نے، تو اگر میں کھانا کھاؤں تو میرے لیے حرام ہے کھانا، میں روزہ دار ہوں، کفارہ واجب ہو جائے گا، گناہگار ہو جاؤں گا، روزہ ٹوٹ جائے گا. لیکن آپ جو کھا رہے ہیں وہ غلطی سے کھا رہے ہیں، تو اگر آپ نے روزہ رکھا ہوا ہے اور غلطی سے کھا رہے ہیں تو آپ گناہگار ہی نہیں ہیں. جب آپ گناہگار نہیں ہیں تو میرے لیے روکنا بھی واجب نہیں ہے. پہلے ثابت تو کروں کہ آپ گناہ کر رہے ہیں، تب جا کر میرے لیے ذمہ داری ہوگی کہ میں آپ کو روکوں. لہذا اگر یہ طے ہے کہ آپ غلطی سے کھا رہے ہیں، بھولے سے کھا رہے ہیں، بے دھیانی سے کھا رہے ہیں، تو شریعت مجھ پر واجب قرار نہیں دیتی ہے، مجھے ذمہ دار نہیں بناتی ہے کہ میں کہوں کہ چونکہ میرے لیے کھانا حرام ہے تو اب تم بھی رک جاؤ، تم کیوں کھا رہے ہو؟ جب دین اس کو اجازت دے رہا ہے غلطی سے وہ کھا رہا ہے، کھا لے. اور دین اس کے روزے کو بھی غلط نہیں مان رہا، तो वो गुनाहगार नहीं है। तो अमर बिल मारूफ़ और नहीं मुनकर में इस नुक्ते का ख्याल रखना बड़ा ज़रूरी है फ़िक़्हे मसले की हद तक। एक सलवात पढ़ते मोहम्मद वाले मोहम्मद। अज़ान, चूँकि मुझे इस बात का अंदाज़ा है कि जो मजालिस अज़ा इस मेंबर से मुनक़िद की जाती हैं उसके लिए वक्त बड़ा महदूद, वैसे भी खैर किसी भी इल्मी मौज़ू पर बात करने के लिए अगर एक घंटा भी हो तो वक्त महदूद ही समझा जाता है, लेकिन बहरहाल वक्त की लिमिटेशंस काफ़ी हैं। अब मैं चाह रहा हूँ कि जल्दी जल्दी जितना हो सके मैं उन आरइस को आपके सामने पेश कर सकूँ जो मौरद नज़र हैं। सूरह मुबारक आले इमरान की 110वीं आयत के अंदर इरशाद रब्बुल इज़्ज़त हुआ, बिस्मिल्लाहिर्रहमानिर्रहीम, कुंतुम खैरा उम्मतिन उख्रजत लिन्नास तअमुरून बिल मारूफ व तनहौना अनिल मुनकर। कुंतुम खैरा उम्मतिन, तुम बेहतरीन उम्मत ठहरे, तुम बेहतरीन उम्मत बने, तुम बेहतरीन उम्मत हो। उख्रजत लिन्नास, जिनको लोगों के दरमियान भेजा गया। उम्मत मुस्लिमा से ख़िताब हो रहा है, उम्मत पैगंबर से ख़िताब हो रहा है कि यू आर द बेस्ट इन टर्म्स ऑफ उम्मत, यू आर द बेस्ट। लेकिन जब इन टर्म्स ऑफ उम्मत बात की जा रही है, इसका मतलब ये है कि एक फ़र्द की बात नहीं की जा रही, इंडिविजुअल लेवल पे खुदा बात नहीं कर रहा, सिर्फ एक ख़ानदान या एक कबीले की हद तक भी बात नहीं हो रही, एक शहर या एक मुल्क की हद तक भी बात नहीं हो रही, उम्मत मुस्लिमा के हवाले से बात हो रही है। और काश उम्मत मुस्लिमा ने इस पैगाम को लिया होता और जो उम्मत मुस्लिमा के कायदीन या लीडर्स ठहरे उन्होंने इस बात को उस अंदाज से एड्रेस किया होता तो इन सदियों में जो मुसलमानों का हाल हुआ वो उस लेवल तक न पहुंचा होता। जब उम्मत के लेवल पर खुदा ने खिताब किया, एड्रेस किया उम्मत मुस्लिमा को, तो ये नहीं कहा कि तुम इसलिए बेहतरीन उम्मत हो कि तुम नमाज़ पढ़ते हो, तुकीमून सलात व तस्वमून, तुम रोज़े रखते हो, तो तून ज़क़ात, ज़क़ात देते हो, ऐसी कोई जुमला नहीं है। आयत बड़ी क्लियर है, कुंतुम खैरा उम्मतिन उख्रजत लिन्नास, लोगों के लिए तुम बेहतरीन उम्मत के तौर पर भेजे गए इसलिए कि तुम्हारी खसूसियत यह है कि तअमुरून बिल मारूफ व तनहून अनिल मुनकर। तुम्हारी खसूसियत यह है उम्मत होने के एतबार से कि तुम अच्छाई का प्रचार करते हो और बुराइयों से रोकते हो, तुम अपनी सोशल जिम्मेदारी को पूरा करते हो, सोशल रिस्पॉन्सिबिलिटी को तुम पूरा करते हो। और इतना ज़्यादा ताकीद की गई इस जिम्मेदारी को पूरा करने के लिए, यहाँ तक मासूम ने फरमाया नहजुल बलागा में, ज़ाहिरन मौला अमीर हज़रत अमीर अली इब्न अबी तालिब अलैहिस्सलाम का फरमान हमारे निगाहों के सामने आता है कि जिसमें इमाम इरशाद फरमाते हैं कि जो शख्स अमर बिल मारूफ नहीं करता, नहीं अनिल मुनकर नहीं करता, अच्छाई का पैगाम नहीं देता, बुराई से नहीं रोकता, वो ऐसा है कि जैसे जिंदों में चलती फिरती लाश है। यानी उम्मत होने के नाते वो कितनी नमाजें पढ़ता है उसका ज़ाती मसला है, वो कितने रोज़े रख रहा है उसका ज़ाती मसला है, वो कितने कुरान ख़त्म कर रहा है उसका ज़ाती मसला है, लेकिन अगर वो अपनी सोशल रिस्पॉन्सिबिलिटी को पूरा नहीं कर रहा तो मासूम फरमा रहे हैं कि उसकी हैसियत ऐसी है जैसे वो जिंदों में चलती फिरती लाश है। बिकॉज लाश कुछ प्रोड्यूस नहीं कर सकती, ये भी कुछ प्रोड्यूस नहीं कर सकता, ये लग रहा है कि जिंदा वजूद है लेकिन ये जिंदा नहीं है। मैं इस लेवल तक जाने के बाद अब एक हदीस आपके सामने पेश कर रहा हूँ, कम से कम 5 से 6 रेफरेंसेज हैं, उसके लिए काफ़ी मेरी रिवायत मौजूद है, अहम तरीन किताबों में से एक है उलमाए इल्म अहले तशय्यो के दरमियान, उसके लिए काफ़ी। तहज़ीबुल अहकाम, तहज़ीब जो कहा जाता है शेख तूसी, उसके अंदर मौजूद है। वसाइल शिया में रिवायत मौजूद है, अल्लामा मजलिसी ने इस रिवायत को कोट किया, अहम अहम मकामात पर जो है वह रिवायत मौजूद है। अल्लाह के रसूल एक दिन तशरीफ़ फरमा थे और अपने असहाब से ख़िताब करके अल्लाह के रसूल ने एक जुमला इरशाद फरमाया, कैफ़ा बिकुम इदा फसदत निसाउकुम व फसक शबाबुकुम व लम तअमुरू बिल मारूफ व लम तनहौ अनिल मुनकर। अब आप ज़रा तसव्वुर करिए एक लम्हे के लिए कि ख़ुद अल्लाह के रसूल बिनफ्से नफीस तशरीफ़ फरमा है, असहाब का मजमा है, और जाहिर सी बात है कि रिवायत का अंदाज़ बता रहा है कि ये मक्की रिवायत नहीं है, मदनी रिवायत है, बड़ी बरजस्ता शख्सियात हैं जो अल्लाह के रसूल के सामने बैठी हुई हैं, असहाब अल्लाह के रसूल के सामने बैठे हुए हैं। فرمایا کہ کیا حال ہوگا تمہارا اس وقت، میں فورسی کر رہا ہوں تمہاری کیفیت کو، اذا فسدت نساؤکم، جب تمہاری عورتیں فساد میں مبتلا ہو جائیں گی، فاسد ہو جائیں گی، وفسق شبابکم، تمہارے جوان فاسق ہو جائیں گے، فسق میں مبتلا ہو جائیں گے، ولم تعمروا بالمعروف ولم تنهوا عن المنکر، تمہاری حالت یہ ہے کہ اس کے باوجود تم خاموش ہو، امر بالمعروف نہیں کر رہے ہو، نہی عن المنکر نہیں کر رہے ہو. جب اللہ کے رسول اتنا سخت جملہ ارشاد فرمائے تو ایسا لگتا ہے کہ بہت ہی انہیں عجیب حالت ہو گئی ہوگی اصحاب رسول کی جو سامنے موجود ہیں، اور واقعا یہی ہوا، اللہ کے رسول کے سامنے اصحاب گویا چلا اٹھے کہ یا رسول اللہ ایسا ہو جائے گا، اتنا خطر، اتنا گندے ہو جائیں گے ہم. اب ظاہر سی بات ہے کہ یہ وہ اصحاب شاید نہیں سمجھ پائے کہ یہ ہمارے دور کی بات نہیں کر رہے ہیں اللہ کے رسول، ایک کافی بات کے دور کی بات ہو رہی ہے، ممکن ایک سو صدی کے بعد کی یا دو صدی کے بعد کی، یا شاید پیغمبر اکرم امت مسلمہ کا یہ انداز دیکھ رہے تھے. اس لیے کہ جب ہم علم اخلاق کی کتابوں کا مطالعہ کرتے ہیں تو ہر دور کے مورخ نے اور اسکالر نے جب علم اخلاق پر کتابیں لکھی ہیں تو اسی طرح کے حالات کا تذکرہ کیا ہے کہ بابا حالات بہت برے ہو گئے، لہٰذا میں کتاب لکھ رہا ہوں. اور شاید ہر دور کے عالم نے، ہر دور کے ذاکر نے، ہر دور کے مصنف نے اس روایت کو اپنے زمانے کے حالات پر فٹ کرنے کی کوشش کی ہے. شاید واقعی نے روایت رہی بھی اس طرح سے ہو. اصحاب چلا اٹھے اللہ کے رسول ایسا ہو جائے گا، فرمایا ہاں یہ ہو گیا، یہ ہوگا، وہ شر من ذالک، اس سے برا ہوگا. اصحاب نے کہا اللہ کے رسول اس سے برا اور کیا ہوگا؟ کیسے برا؟ یہ ہوگا کیف بکم اذا تأمرون بالمنکر وتنحون عن المعروف. ایک وقت ایسا آ جائے گا کہ تم امر بالمعروف نہیں کرو گے، اس کے بجائے امر بالمنکر کرو گے. نہ فقط اچھائی کا حکم نہیں دے رہے ہو، امر بالمنکر برائی کا حکم دے رہے ہو، غلط کا حکم دے رہے ہو. وتنہون عن المعروف، اچھائی سے روک رہے ہو، اچھا کام کرنے سے منع کر رہے ہو، روک رہے ہو. اب یہ عجیب سا لیول ہے ذہن گرامی، میں اس لیول سے آگے بڑھنا چاہ رہا ہوں، ورنہ اس پر بھی میں کافی رک سکتا ہوں، لیکن مجھے اس آخری لیول تک پہنچانا ہے جس لیول تک اللہ کے رسول نے پہنچایا. جب یہ کہا اللہ کے رسول نے، یہ فرمایا اللہ کے رسول نے کہ تم امر بالمنکر کرو گے، تم نہی عن المعروف کرو گے، اچھائی سے روکو گے، برائی کا حکم دو گے. اصحاب چلا اٹھے اللہ کے رسول ایسا ہوگا، فرمایا یہ تو ہوگا، وہ شر من ذالک، اس سے بھی برا ہوگا. اصحاب نے کہا اللہ کے رسول اب اس سے برا اور کیا ہو سکتا ہے، اس سے زیادہ برائی کہاں پہ آ سکتی ہے؟ فرمایا اذا رأیتم المعروف منکرا والمنکر معروفا، جب تمہاری نگاہوں میں معروف منکر بن جائے گا، منکر معروف بن جائے گا. حالانکہ آپ اگر غور کریں اس پوری روایت کے اندر تو پہلے مرحلے میں عمل نہیں ہے، پہلے مرحلے میں پیغمبر اکرم عدم عمل کی شکایت کر رہے ہیں. تمہارے جوان فاسق ہو گئے، تمہاری عورتیں فاسد ہو گئی، تم خاموش بیٹھے ہو، امر بالمعروف نہیں کر رہے ہو، نہی عن المنکر نہیں کر رہے ہو، عدم عمل کی بات کر رہے ہیں. دوسرے مرحلے میں پیغمبر عمل کی بات کر رہے ہیں، تأمرون بالمنکر تنہون عن المعروف، برائی کا حکم دے رہے ہو، عمل کر رہے ہو، اچھائی سے روک رہے ہو، عمل کر رہے ہو. اور تیسرے مرحلے میں پھر عمل نہیں ہے. اذا رأیتم المنکر معروفا والمعروف منکرا، تمہاری حالت یہ ہے کہ تم معروف کو منکر دیکھ رہے ہو، فہم کی بات ہو رہی ہے، عمل کی بات نہیں ہو رہی. جب تمہیں معروف منکر نظر آ رہا ہے، جب تمہیں منکر معروف نظر آ رہا ہے، جب برائی تمہارے نگاہوں میں اچھائی بن چکی ہے، جب اچھائی تمہاری نگاہوں میں برائی بن چکی ہے، اللہ کے رسول اس کو زیادہ برا قرار دے رہے ہیں اس عمل سے. کیوں برا قرار دے رہے ہیں؟ اس لیے کہ دوسرے مرحلے میں خود پیغمبر نے اپنی زبان سے جواب دے دیا، امر تم بالمنکر، تم امر کرو گے منکر کا، یعنی دل میں احساس ہوگا کہ میں غلط برائی کا حکم دے رہا ہوں. امر بالمنکر ہے، انسان کو پتا ہوگا، کہیں نہ کہیں اس کا ضمیر بتا رہا ہوگا کہ نہیں میں غلط سمجھا رہا ہوں. میں چھوٹی سی ایگزامپل دے کے بات کروں، حالانکہ اس طرح کی ایگزامپل زیب نہیں دیتی. مثلا بعض اوقات باپ سمجھاتا ہے اپنے بیٹے کو، بیٹا دیکھ چوری کرنی پڑے گی تجھے، اگر چوری نہیں کرے گا ڈنڈے نہیں مارے گا نا، बच्चे की दवाई के पैसे नहीं आ सकेंगे, याद रखना बच्चे के स्कूल के पैसे नहीं आ सकेंगे, तेरी बूढ़ी माँ के दवाई के पैसे नहीं आ सकेंगे, घर का किराया नहीं निकलेगा। इतना शरीफ बन के काम करेगा बेटा तो नहीं चलेगी ज़िंदगी, ये दुनिया इतनी शराफत से चलने वाली नहीं है। तू जितना सेठ पर रहम खाएगा सेठ तुझ पर रहम नहीं खाएगा, आज ऐसी बातें होती हैं कि नहीं होती हैं? यस और नो? ऑफ कोर्स यस। लेकिन जो समझा रहा है कहीं ना कहीं उसके दिल में है कि मैं गलत काम का हुक्म दे रहा हूं, है कि नहीं है? अम्र बिल मुनकर, मुनकर है, पता है, जानता है गलत है, फिर भी समझा रहा है कि कर डाल, क्योंकि वो देख रहा है कि मेरे पास कोई वे आउट नहीं है। लेकिन अज़ने ग्रामी, जब अम्र बिल मुनकर होगा तो एहसास निदामत होगा, लेकिन जब बात तीसरे मरहले पर आ जाएगी, इज़ा रईतुम अलमारूफ मुनकरा वल मुनकरा मारूफा, जब निगाहों में मारूफ मुनकर बन जाएगा, मुनकर मारूफ बन जाएगा, तो अब एहसास निदामत ख़त्म हो जाएगा। अब जब मैं अच्छाई का हुक्म दे रहा हूँ तो अपने एतबार से अच्छाई का हुक्म दे रहा हूँ, ये और बात है कि मुझे पता ही नहीं था कि मैं बुराई को अच्छाई समझ रहा था, तो एहसास निदामत के साथ नहीं करूँगा, एहसास फ़ख्र के साथ करूँगा। पता नहीं अपनी बात समझा पाया कि नहीं। और यहां पर आने के बाद मुझे जुमला कहने का दिल चाह रहा है, जब परवरदिगार आलम फरमा रहा है कुंतुम खैरा उम्मतिन उखरजत लिन्नास तअमुरून बिलमारूफ वतनहून अनिल मुनकर, तुम बेहतरीन उम्मत हो इस एतबार से कि तुम अम्र बिलमारूफ करते हो, तुम नहीं अनिल मुनकर करते हो, तुम अच्छाई का हुक्म देते हो, अच्छाई को प्रचार करते हो, अच्छाई को फैलाते हो, बुराई से रोकते हो, बुराई से मना करते हो, बुराई के सामने दीवार बनते हो। लेकिन अगर इंसान तीसरी मंजिल में आ गया और उसके बाद उसने अम्र बिल मारूफ शुरू किया, तो बज़ाहिर वो फी सबीलिल्लाह कर रहा होगा, वो समझ रहा होगा कि मैं वाकई बेहतरीन काम कर रहा हूँ, मैं अच्छाई का प्रचार कर रहा हूँ, मैं नेकी का पैगाम दे रहा हूँ, मैं अच्छाई को फ़रोग दे रहा हूँ, लेकिन दरहकीकत तो बुराई कर रहा होगा। समझाना सिर्फ ये है कि अम्र बिल मारूफ और नहीं अनिल मुनकर के लिए एक अहम तरीन शर्त है, और वो शर्त है कि अम्र बिल मारूफ से पहले तुम्हारे पास इल्म बिल मारूफ होना चाहिए। मैं अपनी बात समझा, मैं कोशिश कर रहा हूं कि एक लफ्ज में बात को हल करूं, एक लफ्ज के अंदर बात को समझाऊं। अम्र बिल मारूफ बाद में होगा, इल्म बिल मारूफ पहले होना चाहिए। आई शुड नो व्हाट इज राइट, देन ओनली आई एम अलाउड टू स्प्रेड द राइट, बिकॉज इफ नॉट, अगर मुझे नहीं पता कि सही क्या है, और अगर मैं किसी वजह से भी उस कैटेगरी में फॉल कर गया कि जहां मैं मुनकर को मारूफ समझ रहा हूं, जब मैं बुराई को अच्छाई समझ रहा हूं, जब मैं गलत को सही समझ रहा हूं, तो चूंकि सही समझ रहा हूं, मैं बड़ी शान के साथ 1000 मैसेज चला दूंगा, व्हाट्सएप मैसेज चला दूंगा, बाबा हजली ने फरमाया, पता है कि नहीं, समझ रहा हूं कि अच्छा है, लिहाजा चला दिया। पता नहीं मुझे कहना चाहिए कि नहीं, लेकिन इस लेवल पर अगर मेरा दिल चाहता है, इस मजमे के सामने बतौर खास, ये बात तो शायद मैं हर मजमे में नहीं करूंगा, लेकिन मेरा दिल चाह रहा है कहने का, मैं समझाना चाह रहा हूं कि जिस तरह हम हर किसी के हाथ में हथियार नहीं दे सकते, आप ये नहीं कर सकते कि हर एक के हाथ में हथियार देते, गन देते, चलाना सिखा दें। गन चलाने से पहले और गन चलाना सिखाने से पहले ये समझाना जरूरी है कि किस पर गन चलानी है। ये कमाल नहीं है कि इंसान अच्छे से गन चलाना सीख जाए, कमाल ये है कि उसको ये पता हो कि चलानी किस पर है। तो हम जब गन के लिए लाइसेंस की ज़रूरत समझते हैं, हम जब गाड़ी के लिए लाइसेंस की ज़रूरत समझते हैं, तो सोशल मीडिया के इस्तेमाल के लिए हम क्यों लाइसेंस ज़रूरी नहीं समझते? हर एक के हाथ में हमने गन से ज़्यादा ख़तरनाक हथियार दे दिया है जिसका नाम है सोशल मीडिया, चाहे फेसबुक कहें, चाहे व्हाट्सएप कहें, और एक आदमी एक इंसान को नहीं, 1000 इंसानों को, 10000 इंसानों को, 50000 इंसानों को आराम से गोली मारकर उनका इल्मी खून कर सकता है, सिर्फ इसलिए कि उसको समझ में आ गया कि ये सही है। और आज की हालत यह है कि उलमाए कराम तो बहुत दूर की बात, स्कॉलर्स तो दूर की बात, गली में बैठे हुए, फुटपाथ पर बैठे हुए एक आम शख्स को भी अगर एक बात समझ में आ गई कि यार ये होना चाहिए, अब वो सारी दुनिया मैसेज दे रहा है, यार सारी दुनिया में ही बात कर दो कि इमाम हुसैन के नाम पे जितना पैसा खर्च हो रहा है सारा का सारा डैम में डाल दें। एक इंसान को अच्छा लगा ना, अब सबको अच्छा लगना चाहिए। मैं ये नहीं कह रहा हूँ बुरा है, मैं ये भी नहीं कह रहा हूँ अच्छा है, लेकिन खुदा रहा एक बात अगर तुमको समझ में आ गई है तो सारी दुनिया के उलमाए दीन अब उस इंसान को फॉलो करें, चाहे वो पढ़ा लिखा है चाहे नहीं है, चाहे वो इस मशवरा देने के लिए क्वालिफाई करता है कि नहीं करता,
चाहे ये बात अच्छी कर रहा है कि नहीं कर रहा है, चाहे इसके नतीजे क्या होने वाले नहीं होने वाले। एक इंसान को अगर ख्वाब देख लिया, समझ में आ गया इमाम हुसैन के नाम का पैसा डैम में जाना चाहिए, तो बस ख़त्म। अब दुनिया के जितने जाकिर हैं वो अपनी अपनी मजालिस में मिंबर से ऐलान करें कि सारा पैसा वहीं जाना चाहिए, इसलिए कि एक आम शिया को समझ में आ गया। ये वो गन है जो हर एक के हाथ में दे दी गई है। मैं मुखालफत या मुवाफ़त दोनों में से कुछ भी नहीं कर रहा हूँ, प्लीज़ मेरी बात को समझिएगा, लेकिन ये वो मिसाल दे रहा हूँ कि जिससे शायद हम में से हर एक आशना एक ऐसा हुआ। मैं क्वालिफाई नहीं कर रहा हूँ इसकी फेवर में बात करूँ या इसकी अगेंस्ट में बात करूँ, मैं समझाना सिर्फ ये चाह रहा हूँ कि हर एक को ये राइट नहीं होना चाहिए। अगर तशय्यो के लेवल पर कोई बात हो रही है तो कोई ऐसा बोर्ड होना चाहिए जो बताए कि वो बताए कि हमें क्या करना है क्या नहीं करना। यानी आर्मी के हर जवान को राइट नहीं है कि वो अपनी मर्जी से आर्मी के बिहाफ पे बयान देता फिरेगी, आर्मी ये करेगी या वो करेगी। एक अपॉइंटेड नॉमिनी बंदा होता है कि जो बयान देता है कि बाबा आर्मी ये करेगी या नहीं करेगी, फला जगह एक अपॉइंटेड बंदा होता है। जो शियत में ये राज हर एक को क्यों मिल गया? अम्र बिल मारूफ से पहले इल्म बिल मारूफ ज़रूरी है। कल दूसरे मोमिन को समझ में आ गया कि बाबा मौला हुसैन के नाम पर जितना खून बहाया जा रहा है जंजीरों के मातम में, वो सारा का सारा जाकर डोनेशन दे दो। अच्छी बात है, मैं ना मुआफ़त कर रहा हूँ ना मुखालिफत कर रहा हूँ, लेकिन समझाना चाह रहा हूँ कि रियली डू यू क्वालिफाई फॉर दिस और नॉट? हु आर यू टू डिसाइड ऑन बिहाफ ऑफ ऑल उम्मत तशय्यो? सिर्फ इसलिए कि आपको समझ में आ गया, आपको समझ में आप करें, लेकिन आपको ये क्वालिफिकेशन सर्टिफिकेट किसने दिया, ये लाइसेंस अथॉरिटी आपको किसने दी कि आप अपनी मर्जी से सारी दुनिया को समझाते फिरें? अम्र बिल मारूफ से पहले इल्म बिल मारूफ होना ज़रूरी है। किसी को समझ में आया कि यार ये मजलिस बेकार है, खामा का 1 लाख रुपये का खर्चा करेंगे, इतने 1000 रुपये की नियाज, मौलाना को इतना पैसा देंगे। आजकल आम तौर पर एक मजलिस जो होती है वो 50,000 से 1 लाख रुपये का खर्चा होता है। अब एक मोमिन के समझ में आ गया नहीं यार ये बेकार है, क्या करो, एक काम करो किताब छाप देते हैं यार। 1 लाख रुपये की कितनी किताबें छपेंगी? 100 रुपये वाली किताब भी हुई तो 1000 किताबें तो आराम से छप जाएंगी। 1000 किताबें छपेंगी, 1000 घरों में जाएंगी, 1000 पढ़ेंगे, उनके बच्चे पढ़ेंगे, 2000 हो गए, उनके पोते पढ़ेंगे, 3000 हो गए, उनके नमाज़े पढ़ेंगे, 4000 हो गए, कितने लोगों को फ़ायदा होगा? कर डालें आप, मैं मना नहीं कर रहा हूँ, लेकिन आप ये क्यों चाहते हैं कि माई वे और हाई वे? अगर जो मैंने कहा है वही तरीका सही, बाकी जो सब कर रहे हैं गलत कर रहे हैं। खुदारा अम्र बिल मारूफ नेकी का पैगाम देने से पहले सोचें कि आप क्वालिफाई करते हैं कि नहीं करते हैं, आप किसके बिहाफ पे बात कर रहे हैं, आप किस लेवल पे जाके बात कर रहे हैं। आया इमामत के लेवल पे बात कर रहे हैं, मर्जियत के लेवल पे बात कर रहे हैं, लीडरशिप के लेवल पे बात कर रहे हैं। आपको जो बात करनी है आप उस लेवल तक बात करें। अपनी हद से कम करना भी गलत है, अपनी हद से बढ़ना भी गलत है। आज पूरे आज़ादारी के सिस्टम पर ना जाने जब हमने लोगों को इख्तियार दे दिया, हर एक सोचे, हर एक को हक़ बोलने का। ऐसा नहीं, ग्रामीण में एक जुमला बोलना चाह रहा हूँ, दामन वक्त में मेरे पास वाकई कोई गुंजाइश नहीं बची है, लेकिन आज अजीब तमाशा है कि मौला हुसैन के गम में हर एक को बोलने का हक़ मिल गया है। मस्जिद का कोई, मजलिस का कोई फ़ायदा होना चाहिए, मजलिस का कोई मकसद होना चाहिए, पता नहीं ये होना चाहिए, वरना बेकार है, इसकी ज़रूरत नहीं है, ऐसी मजलिसों का कोई फ़ायदा नहीं है। मुझे नहीं मालूम ऐसा नहीं ग्रामीण, मुझे काफ़ी सारे चेहरे नज़र आ रहे हैं जो सफ़ेद दाढ़ियों वाले हैं और मेरे इस बात की गवाही देंगे कि हाँ हमने ऐसी मजालिस देखी हैं, ऐसी मजालिस सुनी हैं कि जहाँ पर ख़ानदान का एक बूढ़ा आदमी होता था, किताब होती थी, पुरानी सी किताब होती थी, खोलता था, बैठ जाता था, मजलिस पढ़ लेता था, वही एक अल्फाज होते थे, वही एक मजलिस की किताब होती थी, वही लोग होते थे, एक एक लफ्ज़ याद हो गया होता था, लेकिन बड़े मज़े से मजलिस हो जाती थी। खुदा की कसम जिसको आप बिल्कुल बेमकसद किस्म की रस्मी आज़ादारी कहकर टाल देते हैं, डिसरिगार्ड कर देते हैं, उसकी अहमियत को आप ख़त्म करने की कोशिश करते हैं, खुदा की कसम 1300 साल से ज़्यादा की हिस्ट्री है कि उसी रस्मी आज़ादारी ने आज इस फर्श अदा को बचा के रखा है। जिसको आप फरसूदा निज़ाम कह रहे हैं, वो फरसूदा निज़ाम ने 1300 साल की जिम्मेदारी ले ली। वो इतना फरसूदा नहीं जिसको आप फरसूदा समझ के और हर इंसान को राइट मिल जाए कि जो दिल चाहे इमाम हुसैन की अज़ा के बारे में कहना शुरू कर दें। खुदारा इस रस्मी आज़ादारी की हिफाजत कीजिए, खुदारा सीना तान के कहिए कि हाँ मैं हुसैन का रस्मी आज़ादार हूँ। मुझे ईमानदारी से बताइए यहाँ पर कितने, प्लीज़ हाथ बड़ा कीजिएगा, हाथ बुलंद कीजिएगा, कितने अफराद ऐसे हैं जिनकी माँ या बाप का इंतकाल हो चुका है? ज़रा हाथ उठाएँ प्लीज़, काफ़ी लोग हैं। मुझे ईमानदारी, शुक्रिया अल्लाह, जिनके वालदैन सलामत है खुदा सबको सलामत रखे, हर एक का साय सलामत रखें, और जिनके वालदैन इस दुनिया से रुखसत हो चुके हैं खुदा उनके दर्जात बुलंद करे, उनको अहले बैत अथार के जवार में जगह दे। मुझे ईमानदारी से बताइए जब माँ का इंतकाल होता है, बाप का इंतकाल होता है, आंखों में आंसू आते हैं कि नहीं आते हैं? मैं आपसे सवाल करूँ क्यों रो रहे हो भाई? مقصد کیا ہے اس رونے کا؟ کیا جواب دیں گے آپ؟ کہیں گے مولانا بےتکا ترین سوال ہے آپ کا، ماں کی میت سامنے پڑی ہے، باپ کا جنازہ سامنے پڑا، آپ کہہ رہے ہیں میں کیوں رو رہا ہوں؟ اچھا ماں کی برسی ہے، اب کیوں رو رہے ہو؟ ارے ماں کی برسی ہے، ماں یاد نہیں آئے گی مجھے، میرا باپ یاد نہیں آئے گا، میں مس کر رہا ہوں اپنی ماں کو، میں مس کر رہا ہوں اپنے باپ کو۔ تو جب ماں اور باپ کے لیے رونے کے لیے دلیل نہیں چاہیے سوائے اس کے کہ مجھے میری ماں سے پیار ہے، جب باپ کے رونے کے لیے دلیل نہیں چاہیے سوائے اس کے کہ مجھے میرے باپ سے پیار ہے، تو حسین ابن علی کے رونے کے لیے دلیل کیوں چاہیے؟ کیا یہ دلیل کافی نہیں ہے کہ حسین ابن علی وہ ہے بے ابھی انتا و امی، جس پر میری ماں بھی قربان، جس پر میرا باپ بھی قربان؟ یہ تو ہو سکتا ہے میری ماں کا نام آئے میری آنکھوں میں آنسو نہ آئے، یہ نہیں ہو سکتا کہ حسین ابن علی کا نام آئے میری آنکھوں میں آنسو نہ آئے۔ کیسے ہو سکتا ہے؟ میں نے گفتگو کو مکمل کر دیا زین گرامی، ضرور کریں امر بالمعروف، لیکن خدا را یہ مت سمجھیں کہ آپ دنیا کے سب سے بڑے عالم بن چکے ہیں اور جو آپ کو سمجھ میں آ گئے آپ ساری دنیا کو وہی سمجھ میں آ جانا چاہیے۔ حسین ابن علی کوئی اتنی چھوٹی چیز نہیں ہے کہ وہ اس تخت حکومت کو لینے کے لیے قربان ہو جائے جس پر معاویہ کا بیٹا بیٹھا ہوا تھا۔ حسین بہت بلند ہے اس سے، من گرائے اتنا حسین ابن علی کو، خدا نہ مت گرائے حسین ابن علی کو اتنا۔ اگر ان معاملات سے سمجھنے کی کوشش کریں گے حسین ابن علی سمجھ میں نہیں آئیں گے۔ شہادت تو بہت بات کی بات ہے، جناب آدم صدیاں پہلے، نہ جانے کتنے سو سال بلکہ کتنے ہزار سال پہلے جناب حسین سے، مولا حسین کے آنے سے دعا قبول نہیں ہو رہی، تڑپتے پھر رہے، پریشان ہوتے پھر رہے، کئی سو سال گزر گئے، جبرائیل کچھ بتاؤ میں کیا کروں میری دعا قبول ہو جائے، اے جناب آدم ایک کام کیجئے، اللہ کو واسطہ دیجئے پیغمبر کا ناشتہ دے کر، انت المحمود بحق محمد و بحق علی و انت الفاطمہ بحق فاطمہ و انت فاطر السماوات والارض و بحق الحسن و انت قدیم الاحسان و بحق الحسین و انت۔ جناب آدم نے کس واسطہ دینا شروع کیا؟ تجھے محمد کا واسطہ، علی کا واسطہ، فاطمہ کا واسطہ، حسن کا واسطہ۔ جیسی زبان پر حسین ابن علی کا نام آیا زبان لڑکڑائی، آنکھوں میں آنسو آ گئے، تڑپ گئے جناب آدم، جبریلی کون حسین ہے؟ میں نام لیتا ہوں میری آنکھوں میں آنسو آ جاتے۔ اب کیا سمجھتے ہیں حسین ابن علی کو؟ آدم کو گریا کرنا پڑے گا حسین ابن علی پر اگر ابھی توبہ کروانی ہے، نوح کو گریا کرنا پڑے گا حسین ابن علی پر، ابراہیم کو گریا کرنا پڑے گا حسین ابن علی پر، اسماعیل کو گریا کرنا پڑے گا، پیغمبر گریا کریں گے، ابھی حسین شہید نہیں ہوئے، اب تو تین شعبان پیدا ہوئے ہیں گود میں، زہرا جناب زہرا فرماتی بابا آپ کو خوشی نہیں میرے حسین پیدا ہوا، اور اس وقت گریا کرتے ہیں، بیٹی فاطمہ مجھے جبرائیل نے آ کر خبر دی ہے تین دن کا بھوکا اور پیاسا تیرا لال کربلا کے میدان۔ شہادت پر گریا تو بہت بات کی بات ہے، ولادت پر گریا ہو رہا ہے حسین ابن علی کی، اور عجیب حسرت کے عالم میں کہا بابا کوئی ہوگا جو میرے حسین پر روئے گا؟ بیٹا تو گریا مت، تو پریشان مت ہو، اللہ ایک قوم کو پیدا کرے جو تیرے حسین کا ماتم کریں گے، جو تیرے حسین پر گریا کریں گے۔ کم سے کم پانچ ریفرنسز میرے پاس ہیں بحر الانوار سمیت، پیغمبر بیٹھے ہوئے تھے، امام حسن حسین بیٹھے ہوئے تھے، اس کا مطلب یہ ہے کہ پیغمبر کی شہادت وفات سے پہلے کا واقعہ ہے، میکسیمم چھ سات سال کے ہوں گے امام حسن حسین۔ کہا کہ کیا وقت ہوگا جب تمہارے جنازے بکھرے ہوئے پڑے ہوں گے، تمہارے مقبرے ایک دوسرے سے الگ الگ ہوں گے۔ کہتے ہیں روایت یہ کہ مولا حسین بول پڑے، نانا ایک بات بتائیے ہم عام موت مریں گے یا ظلم سے مارے جائیں گے؟ پیغمبر نے فرمایا نہیں بیٹا حسن، نہیں بیٹا حسین، تم ظلم سے مارے جاؤ گے، تمہارے بابا کو بھی ظلم سے مارا جائے گا، تمہارے بھائی کو بھی ظلم سے شہید کیا جائے گا، تم سب کے سب شہید ہو گے۔ ایک عجیب حسرت کے عالم میں حسین کی زبان پر جملہ آیا بابا نانا جب ہم شہید کر دی جائیں گے کوئی ہماری زیارت کو آئے گا؟ اجرکم اللہ، کوئی ہماری زیارت کو آئے گا؟ اللہ کے رسول نے کہا ہاں بیٹا طائفت من امتی، میری ساری امت نہیں آئے گی، میری امت میں ایک گروہ ایسا ہوگا جو حسین تیری زیارت کو آئے گا، اور میرے بیٹا حسین وہ صرف ایک مقصد سے آئیں گے لبری وصلتی، وہ آئیں گے اس لیے کہ مجھ سے محبت کا اظہار کریں، مجھ سے نزدیک ہونے کا اظہار کریں۔ اے اللہ کے رسول اب آپ سے محبت کرتے ہیں اس لیے آپ کے حسین کی زیارت کو آئے ہیں۔ بیٹا حسین اس سے پہلے کہ مولا حسین کچھ پوچھتے مولا حسین قیامت کے، بیٹا حسین قیامت کے میدان میں میں آؤں گا، ان کو قیامت کی تکلیفوں سے نجات دلاؤں گا۔ اب کیا سمجھتے ہیں حسین ابن علی کو؟ حسین ابن علی کا نام وہ نام ہے. ازان گرامی میں اکثر یہ جملہ کہتا ہوں, آپ کے سامنے بھی یہ جملہ کہہ رہا ہوں, ہمیں فرش ادا بچھانا پڑتا ہے, سوگ منانا پڑتا ہے, ذاکر آتا ہے, پہلے مرثیہ خان آتا ہے, باقاعدہ ماحول ہوتا ہے تو آنکھوں میں آنسو آتے, کاروبار کے دوران آنسو نہیں آتے, بازار میں بزنس ڈیل کرتے ہوئے آنسو نہیں آتے. یہ سب ضرورت ہم کو ہے, سید سجاد کو ان چیزوں کی ضرورت نہیں ہے. یہ ایام سید سجاد کے, مولا کو 10 دن گزر گئے جب اہل بیت آگے نہ لوٹ کر کربلا سے واپس مدینہ منورہ کے اندر. عجیب عجیب روایت پڑھ رہا ہوں ایک بزرگ عالم دین سے, میں نے سنی آپ کے سامنے پیش کر رہا ہوں, بس یہی ایک بس روایت پڑھوں گا, مصائب کی کچھ اور نہیں پڑھوں گا. بازار سے گزر رہے تھے, ایک پردیسی نظر آیا, ایک اجنبی نظر آیا, مسافر تھا. روایت میں ملتا ہے کہ جناب امام سجاد نے اس کو روک لیا, بھائی تو کون ہے, کہاں سے آیا ہے؟ جواب دیے کہ ایک بات بتا, اگر اس پردیسی مارا گیا تو کیا ہوگا؟ مجلس نہیں ہے, فرش ازا نہیں ہے, کسی ذاکر نے آ کر مرثیہ نہیں پڑھا, ایک اجنبی سے ملاقات ہوئی, مر گیا تو کیا ہوگا, مارا گیا تو کیا ہوگا؟ اس نے ہیلو عجت کی, اللہ زندہ رکھے گا, اللہ خیر کرے گا, اللہ برکت دے گا, کہا سب کچھ صحیح ہے. فرض کر تو مارا گیا تو کیا ہوگا, تیرے ساتھ باپ نہیں ہے, تیرے ساتھ بھائی نہیں ہے, تیری اولاد تیرے ساتھ نہیں, تو تنہا ہے, اکیلا ہے. وہ ایک مرتبہ تڑپ کر کہتا ہے کہ بھائی اگر میں مارا گیا تو کیا ہوا, یہی جواب دے گا نا سوال جسے پوچھا جائے گا, کیا جواب دے گا, کیا ہوا, مر گیا تو مر گیا, کون سا پر کون سا, کسی کافروں کے لشکر میں ہوں, کافروں کے علاقے میں ہوں, مدینہ میں ہوں, مسلمان ہوں, مر گیا تو مجھے اتنا تو پتا ہے کوئی بھی اللہ کے نام پر آ کر مجھے غسل دے ہی دے گا. مسلمانوں کے شہر میں ہوں, کوئی نہ کوئی آئے گا اللہ کے نام پر مجھے کفن پہنا دے گا, میری نماز پڑھا دے گا, قبر کھود کر مجھے زمین میں حوالے کر دے گا, مجھے دفن کر دے گا. بس اتنا سنتے ہیں کربلا کا رخ کرتے ہیں, السلام علیکم یا ابا عبداللہ. بابا عام مسلمان ہے, پردیسی ہے, کسی کو نہیں پہچانتا, کوئی والے وارث نہیں ہے, لیکن اسے اس بات کا یقین ہے مر جاؤں گا تو میرا جنازہ بے گور و کفن کا نہیں رہے گا. ہائے میرا بے کفن بابا, ہائے میرا مسافر شہید بابا, 3 دن تک جنازہ کربلا کی زمین پر بے گور و کفن کے پڑا رہا, کسی مسلمان کو رحم نہ آیا کہ فاطمہ کے لال کے جنازے کو آ کر غسل دے دیتا, کفن پہنا دیتا. وسيعلم الذين ظلموا آل محمد ایام انقلب ينقلب. پالنے والے ہمارے اس خلیل توسل کو اپنی بارگاہ میں قبول فرما. غم محمد و آل محمد کے سوا کوئی غم ہماری زندگی میں شامل نہ فرما. ہمارے ناسوں کو رومال حضرت زہرہ میں جگہ عنایت فرما. پالنے والے محمد و آل محمد کا واسطہ بانیان مجلس اور حاضرین مجلس کی تمام حاجتوں کو, دعاؤں کو, تمناؤں کو اپنی بارگاہ میں قبول فرما. معبود محمد و آل محمد کا واسطہ دنیا میں جہاں جہاں اہل بیت کے چاہنے ماننے والے موجود ہیں سب کی جان و مال, عزت اور آبرو کی حفاظت فرما. دنیا میں جہاں جہاں عزادار ہیں, جہاں جہاں فرش عزا بچھا ہے, ہر عزادار کی, ہر فرش عزا کی حفاظت فرما. پالنے والے محمد و آل محمد کے طفیل جب تک زندہ ہیں, جب تک سانس میں سانس ہے, حسین حسین کے ساتھ اس دل کو دھڑکنے کی, حسین کی خاطر جینے کی, حسین کی خاطر گریہ کرنے کی, آنسو بہانے کی ہم کو توفیق عنایت فرما. پالنے والے محمد و آل محمد کا وہ سچی ترین عزاداری جس کی بنیاد مولا سجاد نے رکھی تھی, جناب زینب کبریٰ نے شام کے زندان میں رکھی تھی, مولا حسین کے غم اور فضائل کو بیان کرنے, پالنے والے اس سچی عزاداری کو بپا کرنے والوں میں ہم سب کا نام شامل فرما.